सकते हैं। राजा मदस्य 6472903773 ऑल स्टेट के साथ अब महफूज हाथों में है। टर्म्स एंड कंडीशन अप्लाई।
रियल एस्टेट दी दुनिया विच थोड़ी कामयाबी एग्जीक्यूटिव होम्स रियल्टी जिथे तुसी 1.5 लाख तो 2 लाख साल दा कमा सकदे हो। इस तो अलावा फ्री बायर एंड सेलर लीड्स, वीआईपी एक्सेस टू प्री कंस्ट्रक्शन प्रोजेक्ट्स, वन ऑन वन सेल्स एंड मार्केटिंग मेंटरशिप, टीच एंड ट्रेन प्रोग्राम, स्टेट ऑफ आर्ट मॉडर्न ऑफिस with private room, in-house mortgage and loyals team, in-house projects investment opportunity. Phir der ka di, aao te join karo Executive Homes Realty ya call karo 905-890-1300 ya visit karo ehrb.ca.
ਕੀ ਤੁਸੀਂ ਆਪਣੇ ਸ਼ਹਿਰ ਨੂੰ ਇੱਕ ਸਟਾਈਲਿਸ਼ ਨਵੀਂ SUV ਦੇ ਵਿੱਚ ਐਕਸਪਲੋਰ ਕਰਨਾ ਚਾਹੁੰਦੇ ਹੋ ਤੇ ਅੱਜ ਹੀ ਆਪਣਾ ਸਫ਼ਰ 2023 ਦੀ ਫੋਰਡ ਐਸਕੇਪ ਜੋ ਕਿ ਗੈਸ ਹਾਈਬ੍ਰਿਡ ਔਰ ਪਲੱਗ ਇਨ ਹਾਈਬ੍ਰਿਡ ਦੇ ਵਿੱਚ ਅਵੇਲੇਬਲ ਹੈ 13 ਤੋਂ ਵੱਡੀ ਟੱਚ ਸਕਰੀਨ ਦੇ ਨਾਲ ਸ਼ੁਰੂ ਕਰੋ ਆਪਣੇ ਸ਼ਹਿਰ ਦੇ ਨਾਲ ਜੁੜੇ ਰਹੋ ਔਰ ਇਤਮਾਦ ਦੇ ਨਾਲ ਡਰਾਈਵ ਕਰੋ ਤੁਹਾਨੂੰ 1.99% ਦਾ APR ਪਰਚੇਸ ਫਾਈਨੈਂਸਿੰਗ 60 ਮਹੀਨਿਆਂ ਤੱਕ ਸਿਲੈਕਟ 2023 ਐਸਕੇਪ ਮਾਡਲ ਤੇ ਵੀ ਮਿਲ ਸਕਦਾ ਹੈ ਜ਼ਿਆਦਾ ਜਾਣਕਾਰੀ ਵਾਸਤੇ ਵਿਜ਼ਿਟ ਕਰੋ ਟੋਰਾਂਟੋ ਏਰੀਆ ਦੇ ਫੋਰਡ ਡੀਲਰ ਨੂੰ ਅੱਜ ਹੀ
A child's smile can make a big difference when it comes to their health. If you have kids under 12, earn less than $90,000 a year and do not have private dental insurance, you may be eligible for the new Canada Dental Benefit. You could get a direct payment of up to $650 per child for dental care. Now that's something to smile about. To learn more, visit canada.ca/dental. A message from the Government of Canada.
ब्रैम्पटन ऑन स्टेज 12 से 18 अक्टूबर तक द रोज ब्रैम्पटन पर अहद रजानीर को हैमलेट के किरदार में देखकर खुश और वेलकम करते हैं। हैमलेट जो आजकल के दौर के लिए गजबनाक तेज रफ्तार इंतकाम और दागदार मोहब्बत की कहानी है। क्या आप हमारे डेनमार्क के शहजादे के साथ बाइज्जत खुशहाली पागलपन के दरमियान लाइन पर चलने की हिम्मत करते हैं? ये तब्दीली सिर्फ सच्चा सानिया ही ला सकता है। देखना मत भूलिएगा हैमलेट 12 से 18 अक्टूबर तक द रोज ब्रैम्पटन में। सेल टिकट्स खरीदने के लिए विजिट करें BramptonOnStage.ca।
अपनी कम्युनिटी दा सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजी सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा। सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
क्या आपके पास आइडियाज या तजावीज हैं कि आप एक नई बैरूनी तफरी जगह में क्या देखना चाहते हैं? सिटी ऑफ ब्रैम्पटन आपके ख्यालात का इजहार करने के लिए सितंबर 23 सैटरडे सुबह 10 से दोपहर 2 बजे तक ब्रैम्बली लिमिटेड कम्युनिटी पार्क में इनवाइट करता है। ये खुद वहाँ ऑन साइट मौजूद होंगे, आवाम से उनके ख्यालात तजावीज हासिल करेंगे कि ये जगह कैसी नजर आ सकती है। ये एक फ्री इवेंट है, सबके लिए खाने पीने तफरी सरगर्मियाँ मौजूद होंगी। मजीद जानने के लिए brampton.ca/engage पर विजिट करें।
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दां दा भी चलाउंदे हो, मैनुअल जां ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो। ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब लो जी तीजी लोकेशन भी खोलती है, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। आहो जी, कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप, 519-622-0660 या quicktrucklube.com। QTL, बिकॉज वी केयर।
जी समय नागरिक, वेलकम बैक अगेन। 4:43 हमारी घड़ियों में हो चुके हैं और जैसे हमने आपसे वादा किया था कि आपकी बातचीत करवाएंगे आरफा मुजफ्फर जी एंड कमर जमान कायरा से, फॉर्मर मिनिस्टर ऑफ इंफॉर्मेशन एंड ब्रॉडकास्टिंग। चलिए साहब, सुनते हैं इनकी बातचीत, इसके फौरी बाद प्रोग्राम में वापस आएंगे।
यू आर वॉचिंग ई आवाज टीवी, वॉइस ऑफ कम्युनिटी।
साहब अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। हमारे फर्मजफर प्रोग्राम में आप तमाम को खुश आमदीद कहते हैं। वी आर वेरी लकी एंड प्राउड टू अनाउंस दैट टुडे वी हैव अ वंडरफुल पर्सन जो कि पाकिस्तान पीपल्स पार्टी के साथ जिनकी वापसगी है, और आप सीनियर पाकिस्तान पीपल्स पार्टी के मेंबर हैं और गुजरात की रिप्रेजेंटेशन है। 2002 سے آپ نے الیکشن میں قدم رکھا اور اس کے بعد ڈفرنٹ پوزیشنز پہ کشمیر کے حوالے سے آپ نے بڑا کام کیا. مزے کی بات یہ ہے کہ ہسٹری رقم کرنے میں ہی از دا فرسٹ گورنر آف گلگت بلتستان جناب قمر الزمان قاہرہ صاحب میرے ساتھ ہیں. سر میں آپ کو خوش آمدید کہتی ہوں. السلام علیکم.
وعلیکم السلام, اور آپ کا اور آپ کی ٹیم کا بہت شکریہ کہ آپ نے مجھے انوائٹ کیا ہے, اور آپ کے ذریعے میں اپنے بہت سارے ہم وطنوں سے مخاطب ہو پاؤں گا. آپ کا بہت شکریہ.
کوئی شک نہیں سر. سر میرا آپ سے سب سے پہلا جو میں کوشچن کرنا چاہتی ہوں, ظاہر ہے یہ پچھلے 16 مہینے کی کارکردگی کے حوالے سے کہ جب پی ڈی ایم آئی تھی تو ملک میں مہنگائی کا رونا اور کوئی بھی وجہ نہیں تھی, مہنگائی 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 اس کے حوالے سے ہے, مگر جب انہوں نے اپنا دورانیہ ختم کیا وہ 15-16 مہینے کا, تو اس کے بعد مہنگائی آسمان کو چھو گئی, اور اس دوران کسی نے مہنگائی کا تذکرہ ہی نہیں کیا. مطلب قوم کو عجیب لال بتی کے پیچھے لگایا ہوا ہے. اپنے اس 15-16 مہینے کا تجزیہ آپ کیسے فرمائیں گے؟
پہلی گزارش تو یہ ہے جی کہ ہم یہ کوئی نعرہ لگا کے نہیں آئے تھے, ہم تو عمران خان کی حکومت کے خلاف عدم اعتماد کر کے آئے تھے, اور اس عدم اعتماد میں ہم نے ان کی حکومت کا جو تجزیہ کیا تھا اس میں مہنگائی ایک بڑا فیکٹر تھا آف کورس, لیکن اس میں خارجہ پالیسی کا فیلئر اور دوست ممالک کے ساتھ تعلقات میں خرابی, وہ چین ہو, وہ سعودی عرب ہو, وہ دبئی ہو, وہ ترکی ہو, وہ یورپین یونین ہو یا امریکہ جیسی طاقت ہو, ان سب کے ساتھ بلا وجہ پاکستان کے تعلقات اتنے خراب ہو چکے تھے کہ سی پیک بیک برنر پہ تھا, ایف اے ٹی ایف سائن نہیں ہو رہا تھا, آئی ایم ایف کے ساتھ معاہدہ کر کے خان صاحب اس سے خود مکرے, اور اس کے نتیجے میں پاکستان کے اوپر اکانومی کا حال یہ ہو گیا کہ بینکرپسی کے نزدیک پہنچ گئے, بلکہ آلموسٹ ہو گئی. ان حالات میں ہم نے یہ مناسب سمجھا کہ ان کے خلاف ساری قومی قیادت کو اکٹھا کیا جائے, اور عزم اعتماد ہوا, ایک جمہوری عمل ہوا. حالانکہ خان صاحب جاتے جاتے خود آئی ایم ایف سے کیے ہوئے معاہدے کے مطابق وہ جب تیل کی قیمتیں بڑھانے کے پابند تھے وہ اس کو اور کم کر گئے. اب ہم جب آئے تو ہم نے یہ وعدہ کیا تھا کہ خان صاحب اس وقت کیونکہ فوج سے بھی لڑ رہے تھے, الیکشن کمیشن کے اوپر بھی حملہ آور تھے, الیکشن لاز بھی انہوں نے تبدیل کر دیے تھے, اور وہ اپنی مرضی کی اپوائنٹمنٹس کر کے اس کے بعد الیکشن کرانا چاہتے تھے, تو ہم یہ اعلان کر کے آئے تھے کہ ہم الیکشن لاز کو درست کر کے, خان صاحب کی پیدا کردہ خرابیوں کو درست کر کے ہم امیڈیٹ الیکشن کی طرف جائیں گے 2-2.5 مہینے کے اندر. جب آ کے ہم نے حکومت سنبھالی اور دیکھا تو تعلقات اس قدر خراب تھے دوست ممالک سے بھی, دنیا ہمارے اوپر ٹرسٹ کرنے کو تیار نہیں تھی, دہشت گردی دوبارہ ایٹرائز تھی, اور ان سارے حملوں میں آئی ایم ایف ہمیں مزید کوئی رعایت دینے کو تیار نہیں تھا. تو پاکستان واز اٹ ورج آف بینکرپسی, جو بہت خوفناک صورتحال ہے. ایک ایسا ملک جس کے مشرق و مغرب میں اس کے دشمن ہو, ایک ایٹمی طاقت, اگر وہ بینکرپٹ ہوتا ہے تو اس کے اوپر کیا پریشرز آ سکتے ہیں, وہ یہاں بیان کرنے والی صورتحال نہیں ہے. لہذا ہم نے پاکستان کو سنبھالا, اور وہ 2.5 مہینے کی بجائے ہم نے یہ فیصلہ کیا جس کا ہم نے اس وقت بھی اعلان کیا تھا, وزیر اعظم صاحب نے آن دا فلور آف دا ہاؤس بھی, اور باقی ساری جماعتیں ان کی قیادت میں میڈیا کے ذریعے بھی, پارلیمان کے ذریعے بھی, کہ ہم نے کیوں یہ فیصلہ کیا ہے کہ ہم اسمبلی کی مدت پوری کریں گے. اور اس کے بعد یہ غور کیجئے کہ ہمیں آپ کو بھی اس بات کا ادراک ہے, پاکستانی میڈیا روز اس کو رپورٹ کرتا ہے, ان کو بخوبی اس بات کا علم ہے کہ ہمارے دور میں مہنگائی ہوئی, اور ہم بار بار یہ بات اس وقت بھی کہتے رہے کہ ہم تو عوام کو سہولتیں دینے آئے تھے اور ہمیشہ دینے آتے ہیں, لیکن اس دور میں ہم سہولتیں نہیں دے سکے, مہنگائی ہوئی, ہمیں آئی ایم ایف کی شرائط ماننی پڑی, وہ شرطیں جو ہم نے نہیں مانی تھی, خان صاحب ایگریمنٹ کر کے گئے تھے, اگر وہ نہ کرتے تو کیا ہوتا, اگر ہم ان کی شرائط نہ مانتے تو ایف اے ٹی ایف نہ ہوتا, اگر ہم یہ نہ کرتے تو ہمارے ساتھ دوست ممالک بھی جو ہمیں امیڈیٹ امداد بھی دے رہے تھے, لانگ ٹرم بھی دے رہے تھے, اور اب پاکستان کے اندر انویسٹمنٹ بھی کر رہے ہیں, وہ سارے کے سارے الگ ہو جاتے اور پاکستان چند دنوں یا ہفتوں میں بینکرپٹ ہو جاتا. اس سے نکالنے کے لیے آپ غور کریں, الیکشن ایئر ساری دنیا میں ریلیف دینے کا سال ہوتا ہے. ہم الیکشن کے جون جون قریب آتے گئے ہم پاکستان میں مشکل فیصلے کرتے گئے, اور ہم کہہ رہے تھے کہ ہم सियासत नहीं रियासत बचा रहे हैं। इसलिए कि अगर हम पॉपुलर फैसले करते, सिर्फ अवाम के रिलीफ के फैसले करते, तो वो पाकिस्तान की इकोनॉमी के और पाकिस्तान की खारजा ताल्लुकात के और पाकिस्तान के आलमी जो इदारे हैं उनके साथ ताल्लुकात की खराबी के मुबाद के फैसले थे। लिहाजा हमने अपनी सियासत दांव पे लगा दी और वो फैसले किए जिससे अवाम को मुश्किलात तो बढ़ी लेकिन पाकिस्तान के अंदर एक स्टेबिलिटी का अमल आया, एक बेहतरी का अमल आया। हमने बिल्कुल दुनिया के ममालिक के साथ मुफाहमत करके, उनके साथ एक समझौते करके पाकिस्तान को आगे बढ़ने का रास्ता पैदा किया। आज सी पैक जो बैक बर्नर पे था आज वो ऑन है, आज दुनिया में FATF ऑन है, आज अमेरिका पाकिस्तान के साथ कोऑपरेट कर रहा है, आज हमारे दोस्त ममालिक पाकिस्तान में दसियों अरब डॉलर की इन्वेस्टमेंट करने जा रहे हैं। तो ये ग्रेजुअल इकोनॉमी को ठीक किया जाता है, इसमें कोई अलादीन का चराग तो होता नहीं है कि एक दिन के अंदर आपकी इकोनॉमी के व्हील को चला लेंगे, एक दिन के अंदर आप जॉब क्रिएट कर लेंगे, एक दिन के अंदर आप मार्केट के अंदर उतार चढ़ाव कर लेंगे। तो हमने अपनी भरपूर कोशिशें की और उसमें हम समझते हैं एक राष्ट्र सिमत में कोशिश शुरू हुई है। इकोनॉमी ना एक दिन में खराब होती है, एक साल में ठीक होती है, लेकिन आपकी सिमत दुरुस्त होनी चाहिए। बट आखिरी बात, अगर हम मुश्किल फैसले कर रहे थे और वो मुश्किल फैसले कि हमारी हुकूमत खत्म होने में एक हफ्ता रह गया है और हम बिजली के रेट बढ़ा रहे हैं, तेल के रेट बढ़ा रहे हैं, अभी भी जो रेट बढ़ रहे हैं, इसके ऊपर भी लोग कह रहे हैं कि जी आपकी कमेटी फैसले करके गई थी, मीडिया सारा यह सवाल कर रहा है। लेकिन एक बात याद रखिए, जो अवाम के ऊपर आप कहते हैं ना बम गिरा दिया, आज मौजूदा हुकूमत जो बैठी है जिसका मैं हिस्सा नहीं हूं, मेरी जमात हिस्सा नहीं है, लेकिन इस हुकूमत के पास क्या स्पेस है? क्या आलमी मंडी में तेल की कीमतें बढ़ गई और वो तेल की कीमतें ना बढ़ाए तो क्या तरीका है कि हुकूमत वक्त अपने खजाने में से पैसा डाले? जो गैप है, जो कीमतें आलमी कीमतें और लोकल कीमतों के दरमियान फर्क है, उसको खत्म करने के लिए तो क्या पाकिस्तान के खजाने में पैसे हैं? क्या हमारे पास इमीडिएट टैक्स लगा के अरबों रुपए इकट्ठे हो सकते हैं? क्या हम अपनी किसी तरफ किसी एरिया को काट के, यानी बजट तो डिक्लेयर हो चुका है ना, एजुकेशन, हेल्थ, डिफेंस, फलां फलां, डेट रिटायरमेंट और डेवलपमेंट, इन सारों के अंदर कहीं से कट लगा के, तनखाओं में कट लगाए, पेंशनों में कट लगाए? हमसे लोग तनखाएं और पेंशनें बढ़ाने के मुतालबे कर रहे हैं और अगर हम ऐसा भी फैसला करें कि हम डेवलपमेंट रोक ले तो फिर उसके असरात क्या होंगे? लाखों लोग बेरोजगार हो जाएंगे, कई सारी सैकड़ों हजारों की तादाद में इंडस्ट्रियां बंद हो जाएंगी, उससे इकोनॉमी का पहिया और इतने अरब डॉलर जो मार्केट में रोटेट करता है ये निकल जाएगा। तो ये पॉसिबल नहीं होता। आज की हुकूमत के पास क्या स्पेस है कि वो रिलीफ नहीं दे रही? क्या कोई ऐसा इकदाम कर सकती है जो नहीं कर रही? यही सवाल हमारी हुकूमत पे कीजिए कि कौन सा वो इकदाम था कि हम ये कदम उठाते, ये तेल महंगा ना करते, बिजली महंगी ना करते, IMF की शरायत ना मानते, कर्ज ना लेते और पाकिस्तान का कर्ज भी कम होता, तेल भी सस्ता होता, बिजली भी सस्ती होती, गैस भी सस्ती होती, रोजगार भी आम होते। कोई ऐसा फैसला है? अगर है तो हम हाजिर है, फिर हम कसूरवार भी हैं। हमने अपने तई पाकिस्तान की इकोनॉमी को ठीक करने के बेहतरीन फैसले किए। इसके ऊपर मुफ्ताद आ रहा है, मेजोरिटी लोगों की राय है कि हमारे फैसले अच्छे थे और उसके पास रास्ता बेहतर असरात आ रहे हैं। यही बात हम अवाम के पास लेके जा रहे हैं और आइंदा भी इलेक्शन में भी लेके जाएंगे।
बहुत शुक्रिया सर, आपने बड़े अच्छे तरीके से एक्सप्लेन किया, मगर आपने कहा कि कोई भी तब्दीली एक दिन दो दिन में नहीं आती, इट टेक्स टाइम। पीपल्स पार्टी और मुस्लिम लीग पीछे 32-33 साल तक, जाहिर है उनको दौरानिया पूरा ना मिल पाया, मगर 32-33 साल, मतलब 3 साल, 2.5 साल, 5 साल, और जरदारी साहब ने तो अपने दौर में जब किया तो वही बिकेम द प्रेसिडेंट, मगर प्राइम मिनिस्टर्स चेंज हुए, उन्होंने अपना दौरानिया पूरा किया था। तो आप लोगों के पास तो बारहा मौका मिला, यानी दिस इज नॉट कि आप सिर्फ ये 14 महीने रहे हैं, 15 महीने रहे हैं, इससे पहले भी 3-4 बार सियासत की बागदौड़ पीपल्स पार्टी के हाथ में आई थी। क्या वजह है कि कंजेक्टिवली या इतने अरसा रूल करने के बावजूद भी आप लोग तब्दीली ना ला सके?
मेरे ख्याल है हमें ना 70 की दहाई से चलना पड़ेगा। 70 में पिछले, यानी आपको कोई 50-55 sal 53 सालों का मेरे अहाता करते हैं, क्विकली करते हैं। 70 में पीपल्स पार्टी इलेक्शन लड़ती है, 71 में पीपल्स पार्टी को टूटा हुआ मुल्क मिलता है, हारी हुई फौज और बिल्कुल हरासा कौम मिलती है। पीपल्स पार्टी 1973 में आइन देती है, 77 तक वजीर आजम चलाते हैं हुकूमत को, 4 साल का वो मुद्दत है, और उसमें पाकिस्तान के अंदर कौन सा फैसला है जो नहीं हुआ, कौन सी सिमत है जो दुरुस्त नहीं हुई। अपनी कौम के दिफा को मजबूत किया, अपनी फौज के मोराल को ठीक किया, कौम का मोराल ठीक किया, दुनिया में एक हारी और कमजोर कौम एक मुमताज कौम के तौर पर सामने आई। उसके बाद माशाल्लाह आ गया, उसने वो सारा किया हुआ पॉजिटिव काम रिवर्स कर दिया और पाकिस्तान को एक ऐसे अजाब में डाल दिया जो एक आलमी जंग थी, जो एक इंतहा पसंदी दहशत गर्दी की जंग थी जो हमारी नहीं थी, लेकिन पाकिस्तान को उसका होम ग्राउंड एक मैदान बना दिया और उसके लिए हमने चारा बने। हम अपनी इकोनॉमी को इंतहा पसंद इकोनॉमी बनाई, हमने अपने मुआशरे को इंतहा पसंद मुआशरा बनाया, यहां से हायरिंग की, यहां फिरका वारियत को परवान चढ़ाया और यहां से हमने अफगानों को भी बुलाया और खुद अपने लोग भी शामिल हुए। हम आलम दुनिया के साथ मिलकर, अमरीका, यूरोप, मुसलमान ममालिक सबने मिलकर रूस के खिलाफ लड़ाई लड़ी। वो लड़ाई तो जीत ली गई, लेकिन पाकिस्तान के मुआशरे का जो फाइबर बर्बाद हुआ वो क्या हुआ, उसके बाद हम क्या कर सकते थे इस मुआशरे में जो मुलायत और मजहबियत थी जो खुलेआम नाच रही थी और इस मुल्क के जमहूरी मिजाज को चैलेंज कर रही थी, उसका सामना करना कितना मुश्किल था। वो इतना डीप पेनिट्रेटेड है, बल्कि चौधरी मंजूर साहब हमारे दोस्त हैं, वो तो बड़ी खूबसूरत मिसाल देते होते हैं। वो कहते हैं कि हम आज भी जियाउल हक से लड़ रहे हैं, हम उसकी फिक्र से लड़ रहे हैं, हम उसके तर्ज सियासत से लड़ रहे हैं। जियाउल हक ने 85 में गैर जमाती इंतखाब करा के इस मुल्क के अंदर जमातों को कमजोर किया, अफराद को मजबूत किया, सियासी अमल को रिवर्स किया, क्योंकि सियासी अमल को वो अपना दुश्मन समझते थे। 88 में हमारी हुकूमत आती है 18 महीने के लिए, किस तरह हाथ पांव बांध के वजीर खारजा आपका नहीं होगा, वजीर खजाना आपका नहीं होगा, फला आपका नहीं होगा। इतने सालों की मार खाने के बाद पीपल्स पार्टी की क्यादत को हुकूमत विक्ट्री के बाद मिलती है और वो भी शरायत के साथ। 18 महीने में फारग हो जाते हैं, मियां नवाज शरीफ साहब आ जाते हैं। उस वक्त हम बड़े एक दूसरे के मुखालिफ थे, मियां साहब खुद अपने हाथों से लाए हुए, वो भी चंद महीने चलाने के बाद उनको भी फारग कर दिया जाता। तो ये पूरा अमल जो है अगर आप इसको देखें तो ये 98 तक जब परवेज मुशर्रफ तशरीफ लाते हैं और वो आके टेक ओवर कर लेते हैं और उस टेक ओवर के बाद फिर पाकिस्तान में एक हाइब्रिड मॉडल शुरू हो जाता है। तो इस सारे अमल के दौरान सियासत को बुरा कहना, सियासत की स्पेस क्या थी, क्या हमारे हाथ में चीजें थी, ये बिल्कुल गलत बात है। हाँ, एक सवाल आपका बनता है कि आप फिर छोड़ देते, छोड़ के क्या करते, किसके हवाले करते, क्या इस मुल्क के आमरों के हवाले भूल करके हम पीछे बैठ जाते और हम तारीखी तौर पे अपने अपने आप को और कौम को जवाब दे पाते कि सियासी तौर पे हमने इस सारा को छोड़ के मुल्क उनके हवाले किया था। और अगर जदोजहद है तो हमारी तब भी शामिल थी, आज भी शामिल है। अब अर्ज यह है कि हमने उसके बाद मियां नवाज शरीफ साहब की गवर्नमेंटें आती है, हमारी गवर्नमेंटें आती है, हमारी 18 महीने, उनकी को 22-23 महीने, फिर हमारी 26 महीने, फिर उनकी। तो ये गवर्नमेंटों का उतार चढ़ाओ, उथल पुथल, और दरमियान में क्या होता है, कभी पनामा लीक्स है, कभी एकामे है, कभी डॉन लीक्स है, कभी कुछ है, रोज एक नई ना कई कहानी डाल के, कभी नैब के केसेस हैं, कभी कुछ है। तो हुकूमतों को चलने नहीं दिया जाता। कभी इफ्तिखार चौधरी साहब जैसे कमाल के लोग आ बैठते हैं और रोज आधी हुकूमत जो है उसको पहले हुकूमतें मिल जाए, हुकूमतों को धमकियां मिलती है, स्टे ऑर्डर मिलते हैं, और आते थे सरकारी मुलाजम है उनको भी और मुजरात को भी अदालतों के दरवाजे पे खड़ा कर देते हैं। क्या इस तरह हुकूमतें चलाई जाती है, ये इख्तियार दिया गया था। फिर भी हमने ये कोशिश की थी कि इस क्लैश को, इदारा जाति क्लैश के बजाय हम इसमें से दरमियानी रास्ते निकालें। इसको छोड़ के पीछे बैठ जाते तो फिर तो लड़ते ना, और लड़ाई का अल्टीमेट अंजाम क्या होता, क्या अदालतें खड़ी रह जाती, क्या फौज की इज्जत रह जाती, हम क्या अपने पाकिस्तान को बचा पाते। तो हमने जो बेहतर समझा सियासतदानों ने वो कोशिश की। अब इसमें 2001 से ऑनवर्ड ये काम शुरू हुआ, तो 2001 के बाद देखिए 2002 में हम मेजोरिटी पार्टी के तौर पर आते हैं, सिंगल लार्जेस्ट नहीं बनते लेकिन मेजोरिटी हमारी है। फिर पीपल्स पार्टी को तोड़ दिया जाता, फिर पीपल्स पार्टी के 21 लोग तोड़ के पेट्रियाट बना के जतोई साहब की हुकूमत, जमाली साहब की हुकूमत बनाई जाती है एक वोट से। फिर पीपल्स पार्टी के एमपीए तोड़ के सिंध में हुकूमत बनाई जाती है पीपल्स पार्टी के खिलाफ, इसी तरह मुस्लिम लीग के साथ। सवाल यह है कि सियासतदानों को फिर हम स्ट्रगल करने शुरू हुए कि चलो भाई अपोजिशन में बैठ के सही, परवेज मुशर्रफ की प्रॉक्सी गवर्नमेंट को लेके चले तो चले तो सही। फिर वो गवर्नमेंट चली, पांच साल चली, बार बार वजीर आजम तब्दील हुए। उसके बाद 2007 में क्या हुआ, मोहतरमा बेनजीर भुट्टो शहीद हो गई, मियां नवाज की जेल से वापस आए, बीबी वापस आई, आके कोशिश शुरू की और उसके नतीजे में क्या हुआ, पहले धमकियां फिर कत्ल, और कत्ल के बाद फिर भी हमने कहा कि इलेक्शन कराए, इलेक्शन नहीं कराए गए, फिर इलेक्शन बाद में कराए गए और उसके बाद पीपल्स पार्टी को क्या दिया गया, फिर भी पंजाब में हमें हुकूमत ही बनाने दी। यानी तो आप मेरा गौर करें कि भैया मेरा थीसिस टूटा गया। उसके बाद मियां नवाज शरीफ साहब के साथ क्या हुआ, उनकी हुकूमत को भी नहीं चलने दिया गया, उसके कई अवामिल है, सिर्फ एक इदारा जिम्मेदार नहीं है, सिर्फ चंद एजेंसी जिम्मेदार नहीं है, अदलिया भी कम नहीं है, इस मुल्क के मुल्ला भी कम नहीं है, इस मुल्क के जो बिजनेस क्लास है वो भी कम नहीं, सब लोग आपस, सियासतदान भी कसूरवार, हम भी कसूरवार, इसमें कोई शक नहीं, लेकिन सारा मलबा सियासतदानों पर डाल देने से लोगों के अंदर एक अजीब सी बेचैनी होती है कि शायद ये वाहिद क्लास है जो मसले का हल नहीं है बल्कि मसला है। ऐसा है नहीं। वो कहते हैं माजी में आपने भी सवाल किया कि आप इतने सालों इख्तियार किस किस तरह इख्तियार की बात कर रही हैं, आप जरा गौर कीजिए, ये जो हमारी हुकूमत पिछली चली, इमरान खान भी आए ना, हमारी हुकूमतों को हटा के चले आ गए, पांच साल दिए नवाज शरीफ, क्या हुआ नवाज शरीफ की हुकूमत के साथ, जरदारी साहब हुक्मरान बन के बैठे, क्या हुआ, इधर से इफ्तखार चौधरी साहब चल पड़े, उधर से वो आ गए, कई तरह के केसेस शुरू हो गए, तो उन केसेस की सूरत में रोज आप अपने आप को बचाते हैं या मुल्क को आगे ले जाने के लिए फैसले करते हैं।
बड़ी कमाल की एक्सप्लेन की, मेरा यही तो आपसे, मैं यही आपसे लेके आना चाहती थी आपको कि भुट्टो साहब का, मैं मानती हूं कि आपने जो कहा इस मुल्क को सबसे बड़ा, उनकी होंगी गलतियां भी होंगी, मगर भुट्टो साहब ने इस मुल्क को जो एटॉमिक पावर बनाया, क्रेडिट गोज टू भुट्टो साहब, उसको जाहिर है एग्जीक्यूट करने वाले
बैठ जाए ना, मैम आई एम सॉरी टू कट यू, किसी एक फर्द की साइकी में उसको उसको डिप्रेशन हो जाए ना, तो उसको डिप्रेशन से निकालना मुश्किल होता है। एक हारी हुई कौम को, हारी हुई फौज को, डीमोरलाइज्ड कौम को चंद महीनों में उठा देना, ये भुट्टो शहीद
के कृष्ण। एग्री, मैंने कहा एक ही भुट्टो साहब, यानी ही गेव समथिंग टू द कंट्री। अब आप आगे आ जाइएगा, भुट्टो साहब ने अमेरिका की बात नहीं मानी तो असैसिनेटेड, आगे आ जाए आप, जियाउल हक जब तक मानते रहे और जब ना माना तो जहाज उड़ गया, कियानी और परवेज मुशर्रफ आ जाते हैं, कियानी जो है उन्होंने मोहतरमा बेनजीर साहिबा को लेके आने में बड़ा रोल प्ले किया था, आपको पता है, और जब उनसे भी दो बातें कही गई थी, एक अमेरिका का भी आशीर्वाद रहा, यानी पाकिस्तान में जो भी लीडरशिप आई, क्या बात है, क्या क्या हमारी कौम इतनी कमजोर है कि हमें किसी का आशीर्वाद चाहिए होगा, या फौज का या अमेरिका का, आती है एक एक उनको कहा जाता है कि भाई वो पाकिस्तान को एटॉमिक पावर जाहिर अमेरिका के लिए प्रॉब्लम थी, दूसरा कश्मीर के मामले में कि जहां जहां बॉर्डर्स हैं वहीं पर रुक जाए, मगर जब बेनजीर साहिबा बात नहीं मानती तो अल्टीमेटली उनको भी उड़ा दिया जाता है। मुझे लगता है कि जितने पॉलिटिशियन आए वो सिर्फ अपनी कुर्सी, अपनी ताकत का मजा लेने के लिए आए, कभी उन्होंने फौज का आशीर्वाद हासिल करना चाहा, चाहे वो पीपल्स पार्टी थी, चाहे वो मुस्लिम लीग थी, एंड लेटर ऑन चाहे वो पीटीआई थी, हर किसी ने फौज का आशीर्वाद लेना चाहा और अमेरिका का आशीर्वाद लेना चाहा। क्या ये कौम इतनी गई गुजरी है कि हमारी कौम के लीडर्स खुद फैसला नहीं कर सकते?
मतलब फैसले करने का इशू नहीं है, रवायतें पैदा होती हैं। जमहूरियत कोई ऐसा कोई किताब नहीं है, कोई कुलिया नहीं है कि आप किसी दूसरे मुल्क से ले आए और आके अपने मुल्क में लागू करें, इलेक्शन करा दें, चंद इदारे खड़े कर दें और जमहूरियत आ जाए। जमहूरियत असलूब है जिंदा रहने का, जमहूरियत वसेब है जिंदा रहने का, ये आपकी आदतें, आपकी शिनाख्तें, आपने पूरी सोसाइटी के अंदर अपने कल्चर को तब्दील करना है, अपने सोचने के अंदाज को तब्दील करना है, और उसमें टाइम लगता है। अगर आपके मुल्क को इस तरफ ले जाने की कोशिशों को रोक दिया जाए, अगर एबडो लगाए अयूब खान आके, तो वो किस पे, सियासतदानों पे, उससे पहले सियासतदान कायद आजम के बाद सियासतदानों के साथ क्या तमाशे हुए, और इस मुल्क को क्या जमहूरियत की तरफ या सियासी अमल की तरफ जाने की कोशिशें करने दी गई, ब्लॉक किया गया सियासतदानों को, क्या कसूर था, 1956 में आईन बनाया अयूब खान उस हुकूमत के हिस्सा थे, 58 में कोई तहरीक नहीं, बिला वजह असेंबलियां तोड़ के और मार्शल लॉ लगा दिया गया। क्यों? आज तक कोई सवाल का जवाब नहीं है, इसलिए रेडो लगा दिया गया, शासनदानों को बाहर कर दिया गया।
सॉरी टू कट यू ऑफ, यही तो मेरा आपसे सवाल है कि वो जो बार बार आईन को तोड़ के हुकूमतों को गिराते थे, हर नया आने वाला लीडर उन्हीं के पांव को जाके चाटता है।
मैं आता हूँ। देखिए, गुजारिश यह है कि उसका तरीका क्या, एक तरीका यह है कि आपका इदारा जिसको कॉलोनियल आदत है रूल करने और उसको पाकिस्तान के बाद ताकत के जोर पे बार बार टेक ओवर कर लेने से या इंटरवेंशन से उसके अंदर एक इंस्टीट्यूशनल आदत पैदा हो गई। अब एक तरीका यह है कि आप उसके साथ मुसल्ला जदोजहद करें, लड़ पड़े, और उस लड़ाई के नतीजे में आप क्या करेंगे, आपके यहां इकोनॉमी की सूरत हाल क्या है, पहले ही खाने के लाले हैं, क्या आप रेवोल्यूशन ला सकते हैं, क्या उसके बेहतर सम्राट हो सकते हैं? और दूसरा तरीका सियासतदानों का है, ये एवोल्यूट होना है, ग्रेजुअली ये लड़ाई है। अब हमारा अजाब यह है कि जब हम कोई 4-6 साल मेहनत करके कोई थोड़ा सा काम सीधा करते हैं तो एक अजाब आ जाता है, यानी जियाउल हक के असरात खत्म नहीं हुए थे, अभी हम लड़ रहे थे 1.5 साल 2 साल 2.5 साल। और मैं छोटा सा, तो क्या होता है कि तालिबान के खिलाफ अमरीका लड़ने आ जाता है, ना पहले हमारे पास कोई चॉइस थी, अमरीका बहादुर ने आके यहाँ पे लड़ाई लड़ी, हम फिर अजाब में थे, और हमारी सोसाइटी हमारी लैंड को उन्होंने अपनी मर्जी के मुताबिक तश्कील दिया। अब सियासतदानों ने फैसले फिर भी किए, क्या छोड़ के बैठते, क्या उसके असरात बेहतर होते?
तो लिया जा सकता था ना, होता यह है कि फौज भी सुनती है तो अमेरिका को सुनती है।
नहीं देखिए, एक मेरी गुजारिश सुनिए, पाकिस्तान क्योंकि सिक्योरिटी स्टेट बन गया, इस खत्ते में सिक्योरिटी के जदीद असरात आ गए, लिहाजा पाकिस्तान की फौज के ज्यादा करीब हो गए, और हुक्मरान हमारे और फौज क्योंकि डायरेक्टली हुकूमत करती रही, तो आलमी ताकतें भी जब सिक्योरिटी के हवाले से आती है तो वो फौज के साथ ज्यादा कंफर्टेबल होते हैं। ये मामला
भी फिर समझते हैं कि अगर मुझे इक्तदार चाहिए तो मुझे फौज के कदम ही चाटना होगा।
इक्तदार तो देखना, एक आपका जो फीसद है ना, वो ये है कि इक्तदार हासिल करने के लिए हम फौज के साथ मिलकर साजिश करते हैं। पीपल्स पार्टी ने तो कभी नहीं की, पीपल्स पार्टी के तो खिलाफ साजिश, मैंने कितनी गिनवाई
सर। मोहतमा जब आई थी तो कियानी साहब वॉज हर ग्रेट एडवाइजर, ही वांटेड हर टू बी बैक।
देखिए नहीं, मेरी गुजारिश सुनिए, मोहतरमा जब आई तो नेचुरली मुल्क के अंदर खदशात थे। उन्होंने पाकिस्तान के इदारे की तरफ से उनको कहा गया कि आप आए पाकिस्तान में आके पॉलिटिक्स कर लिया, रस्ते खोल रहे हैं, क्योंकि जब वो हुकूमतें चला के फेलियर का ऐलान हो गया कि अब मजीद ये निजाम नहीं चल सकता, इन पाकिस्तान के हकीकी अवामी लीडरों को वापस बुलाना पड़ेगा, तो उनको बुलाया गया। मैं इस बात से इनकारी नहीं हूं कि हाँ डायलॉग होते रहे, डायलॉग तो आज भी होते हैं, और डायलॉग और इनपुट जो है ये तो अमरीका में भी ली जाती है, पाकिस्तान के अंदर मैं तो ये कह रहा हूं ना कि एक तरीका ये है कि आप बिल बैठ के या रस्ते पैदा करते हैं प्रोसेस के जरिए, आप समझौते भी करते हैं, बाज अवकात ये कमजोरी की अलामत भी बनते हैं, लेकिन आप आगे बढ़ने के लिए चीजों को निजाम को चलाने के लिए समझौते करते हैं, और उन समझौतों के बाद आप ग्रेजुअली बेहतरी की तरफ चले जाते हैं। एवोल्यूट होता है ना निजाम, रेवोल्यूशन तो नहीं आ रहा। सो आप लड़ाई का निजाम कर सकते हैं, हमारी साजिश में अगर किसी ने ये कोशिश की, ये मुख्तलिफ जगहों पे जो कौम परस्ती के नाम पे ऐसी कोशिशें की गई, लेकिन उससे क्या फायदे हुए, नुकसान हुए, मुल्क का भी नुकसान, लोगों का भी नुकसान, फौज का भी नुकसान। सो सियासी अमल ये नहीं होता कि आप तसादम करते रहे, या तो फिर आप गोरिल्ला वारफेयर में चले जाए ना, आप फिर रेवोल्यूशन में चले जाए, फिर सियासत छोड़ दें। हम सियासी जमातें हैं, और सियासी जमातों में भी बहुत सारी नर्सरियां वो होती हैं जिसमें उनके गमलों के अंदर लगाए गए पौधे तनावर दरख्त बन जाते हैं, और लोगों को मिनासुल कौम की आदत डाल दी जाती है कि आप इंडिविजुअली सोचे। आज हमारा सबसे बड़ा मसला क्या है कि हम इंफरादी तौर पर सोच रहे हैं, मेरा क्या बना, मेरे बेटे को नौकरी मिली, मेरा कोई काम हुआ, मेरी गली बनी, मेरे घर में बिजली का खंभा लगा, ये
मैं मार गई, हमें मैं मार गई सर। इंडिया में आर्टिकल 370
में है, मैं और चीज होती है, ये इनसिक्योरिटीज है ना। मैं चाहता हूं कि मैं एक जमात में हूं, ये हुकूमत आई है, मुझे कोई बेनिफिट मिल जाए, मुझे सिक्योरिटी चाहिए ना, इनसिक्योरिटी का शिकार हूं, मेरे बेटे की जॉब लग जाए, मेरा घर बन जाए, मेरा फलां हो जाए। जो डेवलप्ड स्टेट है जहां आप बैठ के बातें कर रही हैं, वहां बैठे हुए बंदे को ना वो भूख से मरता है, ना वो बीमारी से मरता है,
وہ خستہ حالی سے نہیں مرتا، ہاں اس کی آئی جو مر جائے تو اور بات ہے، اس کا علاج سرکار کے پاس، اس کے بچوں کا رہنے کی جگہ سرکار کی ذمہ داری، اس کو بے روزگاری الاؤنس دینا سرکار کی ذمہ داری، اس کے بچوں کی ٹوٹل آگے تک تعلیم، اور اس کو کوئی انسیکیورٹی نہیں، وہ اپنے ملک کا باوقار شہری ہے، ان کو ہمارے طرح کے عذاب نہیں ہے۔
مگر نہیں سر، آپ کو انٹرنیشنل میں بہت ساری پرابلم، انٹرنیشنلی بھی ملکوں کے ساتھ جن کو آپ ایڈوانس کنٹریز کہتے ہیں بے شمار پرابلم۔
جو بڑی طاقتیں ہوتی ہیں نا دنیا میں، وہ ہمارے جیسے کمزور اور چھوٹے، کمزور اکانومی اور جو چھوٹے ملک ہوتے ہیں ان کے اوپر اپنی رائے مسلط کرتے رہتے ہیں، ون وے اور دا ادر۔ بادشاہوں کے دور میں اور تھا، آج وہ تھریٹ نہیں ہے، لیکن آج اور طریقے ہیں۔ یہ بھی نہیں ہو سکتا کہ آپ دنیا کے ساتھ قطع تعلق کر کے بیٹھ جائیں۔ آپ امریکہ سے قطع تعلق کر لیں، بڑی بہادری ہے، امریکہ کو گالی دینا اور امریکہ کے خلاف نعرے لگانا ہمارے ملک میں بڑا پاپولر ہے۔ اچھا اس کا نتیجہ کیا ہوتا ہے
سر؟ میرا اگلا ایک سوال، آپ کو
امریکہ بھی، آپ کو یورپ بھی، آپ کو باقی ملک بھی، اور آپ کو انٹرنیشنل ادارے بھی، وہ آپ سے قطع تعلق کر لیتے ہیں، اور اس کے بعد آپ اپنی حالت دیکھ لیجیے۔
سر میرا اگلا سوال آپ سے یہ ہے کہ انڈیا نے آرٹیکل 370 کو جب ختم کیا، جس میں ہمیں بڑا اعتراض ہے، مگر پاکستان کا جو کشمیر کی سائیڈ ہے، کیا بدقسمتی ہے کشمیر کی؟ اینڈ آپ کو پہلا گورنر لگے تھے گلگت بلتستان کے، یعنی آج تک کشمیر میں بے شمار کمیٹیاں بنی، اور جس میں جناب مولانا فضل الرحمان صاحب نے بھی لیڈ کیا، دے میڈ گڈ منی، تنخواہیں انہوں نے لیں، بہترین زندگی گزاری، کشمیر کا فیصلہ آج تک نہ ہو پایا۔ کیا وجہ ہے کہ کشمیر میں جو پوائنٹ کیے جاتے ہیں وہ ان کو فرام آؤٹ آف کشمیر، گلگت بلتستان سے بھی آپ کو بہتر لیڈرشپ مل سکتی تھی جو اس علاقے کو جانتا تھا، کیا وجہ تھی کہ ایک شخص جو گجرات سے ہیں، اے ونڈرفل پرسن، ان کو اپوائنٹ کر دیا جاتا ہے ایز اے گورنر آف گلگت بلتستان؟ کیا گلگت بلتستان کے لوگوں کا حق نہیں، اور کشمیر کا تو معاملہ کبھی حل ہوا ہی نہیں؟
پہلی گزارش یہ ہے کہ کشمیر کمیٹی پارلیمان کی کمیٹی ہوتی ہے، اور اس کا ہیڈ پارلیمان، اس کے ممبر صرف پارلیمنٹ کے ممبر بن سکتے ہیں۔ کشمیر ہمارے ہاں پارلیمنٹ کا حصہ نہیں ہے، کشمیر کی نمائندگی پارلیمنٹ میں نہیں ہے، گلگت بلتستان کی نمائندگی نہیں ہے، لہٰذا وہاں کے لوگ وہاں نمائندگی نہیں کرتے، وہاں سے کسی کو لیا نہیں جا سکتا، ممبران میں سے کسی کو لینا ہوتا ہے، اور اس کو تنہائیں ڈبل نہیں ملتی۔ کشمیر کمیٹی کے چیئرمین کو پارلیمانی کمیٹی کی جس طرح ایم این اے کی تنخواہ ہوتی ہے وہی ملتی ہے، اس کو ایک گاڑی ملتی ہے، اس کو ایک سیکرٹریٹ چھوٹا سا ملتا ہے، یہ ایک تاثر ہے۔ اور باہر کے ملک اگر کسی نے جانا ہے، کام سے جانا ہے، وہ سرکاری ملازم ہو یا سیاسی بندہ، وہ جائے گا تو گورنمنٹ کے خرچے پہ نا، یہ تصور تو لوگوں کا ہے کہ اچھا جی یہ باہر جا کے یشی کرتے ہیں، کیا آپ نے، میرا لیڈر گیا، میں گیا، مجھے بتائیے، میں کبھی سرکاری خرچے پہ ایک دفعہ بھی مجھے نہیں یاد، کئی دسیوں وزٹس کیے، کبھی کسی جو ہے سیاسی مقام دنیا بھر میں، وہاں کبھی گئے ہوں سرکاری ٹور کے درمیان، تو یہ تبصرے ضرور ہوتے ہیں۔ لیکن اب عرض یہ ہے، مجھے کیوں بنایا گیا؟ مجھے اس لیے بنایا گیا کہ جب کشمیر، جب گلگت بلتستان میں میں جب بنا وزیر 2008 میں کشمیر کا، کشمیر افیئرز، اور اس وقت جی بی نہیں ہوتا تھا، اس وقت ناردرن ایریاز تھا، تو اس وقت یہ پاکستان کے ساتھ ایک لیزان کی وزارت تھی، اور کشمیر کو تو اپنی جگہ ان کی گورنمنٹ تھی، گلگت بلتستان میں وہاں پہ ایک سیکرٹری، ایک بابو ہوتا تھا ہمارا جوائنٹ سیکرٹری لیول کا، اور وہ چلاتا تھا پوری گورنمنٹ وہاں، وہاں ان کا اپنا الیکٹڈ نظام نہیں تھا۔ ہم نے 2009 میں گورننس آرڈر 2009 یہ دیا، اور اس کے نتیجے میں امیڈیٹلی ہم نے وہاں پہ ان کی اسمبلی بنائی، ان کے الیکشن کرائے، ان کو ان کا چیف منسٹر، ان کا گورنر دیا، ان کے قانون میں بہتریاں لے کے آئے، ان کی عدالتیں کھڑی کی، ان کے ہاں اپنے ادارے کھڑے کیے، تاکہ وہاں گورننس ان کی اپنی ہو، چنے ہوئے نمائندے، اور آج وہاں پہ الحمدللہ ان کی اپنی گورنمنٹ ہے، ان کے اپنے گورنرز ہیں، اور مجھے گورنر اس لیے بنایا گیا کہ وہاں جب ایک وقت میں وزیر میں موجود تھا، وہاں نیچے گورنمنٹ تو تھی نہیں، جس نظام کے تحت ہم چل رہے تھے اس کو ختم کر کے ہم نے نئے نظام میں داخل ہونا تھا، اور اس کے اندر وزیر کا عہدہ اتنا کام نہیں کر سکتا تھا، لہذا مجھے قائم مقام گورنر بنایا گیا، اور جس دن ان کا سسٹم انسٹال ہو گیا، وہ مدت پوری ہوئی، فوری طور پہ گلگت بلتستان سے پہلی خاتون وزیر گورنر دی گئی، اور اب ان کے گورنر آرڈر میں ہے کہ اب کوئی گورنر باہر سے نہیں لیا جا سکتا۔ तो मैं एक स्टॉप गैप अरेंजमेंट के तौर पे आया था। मेरे बाद मुस्लिम लीग की हुकूमत आई, वहां पे भी कुछ अर्से के लिए उनको वजीर गवर्नर बनाया गया, लेकिन वहां का गवर्नर बाकी गवर्नर की तरह ही होता है, उसके इख्तियार नहीं होते। लेकिन मेरे पास उस वक्त इख्तियार थे इसलिए कि सिर्फ एक ऑफिस था। ये वही इल्जाम है जो भुट्टो शहीद का लगाया जाता है कि जी वो बड़े डेमोक्रेट थे, वो तो मार्शल एडमिनिस्ट्रेटर बन गए, सिविलियन मार्शल एडमिनिस्ट्रेटर। लेकिन जहालत ये होती है कि कोई बंदा ये सुनने को तैयार नहीं होता कि जिस वक्त भुट्टो साहब को बुलाया गया मुल्क में, उस वक्त मुल्क में कोई आइन नहीं था, आइन खत्म हो चुका था, मुल्क मार्शल लॉ रेगुलेशंस के तहत चल रहा था। और मार्शल लॉ रेगुलेशन में चीफ मार्शल लॉ एडमिनिस्ट्रेटर का ओहदा होता है, सदर का ओहदा नहीं होता। और भुट्टो साहब ने उसके बाद फौरी तौर पर कबूरी की आइन बनाया, वो सदर बने, और उसके बाद बहुत जल्द 1973 का आइन दिया और फिर वो वजीर आजम बने। वो उस वक्त के मौजूदा सूरत हाल में एक सूरत थी जिसमें वो बने थे, और कोई कानून नहीं था, और कोई ओहदा नहीं था उस वक्त, आइन नहीं था, सदर का ओहदा नहीं था, वजीर आजम का ओहदा नहीं था, तो क्या करते? आज के जो अकलमंद दानिश्वर हैं वो बैठ के उनके ऊपर इल्जाम लगाते कि वो देखो जी बड़ा डेमोक्रेट था। इसी तरह
मैं भुट्टो साहब का तो देखिए वो तो उस
तो मेरा भी ऐसी सूरत है,
चाहते तो मुल्क छोड़ के जा सकते थे मगर वो मुल्क छोड़ के नहीं गए।
कायम मकाम गवर्नर, और इसलिए कि उस वक्त और कोई वहां पे होता नहीं था कि हम इलेक्शन करा लेते। इलेक्शन कराने के बाद उनकी हुकूमत आ गई और फौरी तौर पर जब वो मुद्दत पूरी होती गई, जो इंसाफ हुई चीजें, हमने उनके गवर्नर ले आए और पहली खातून गवर्नर गिलगित बल्तिस्तान से आई। अब उनके अपने गवर्नर आ गए।
ठीक सर, बहुत जबरदस्त, मगर मुझे लगता है कि कश्मीर कमेटी की वजह आज तक कश्मीर का मामला हल तो हुआ ना, मतलब किताबों में रख के बैठा।
वो एक और इशू है, कश्मीर का मामला हिंदुस्तान की वजह से भटका हुआ है, हिंदुस्तान अपने वादों से फिरा है, और ये बात दुरुस्त है। यहाँ बैठे हुए बातें करना
सर क्या चाहता है?
नहीं देखिए, अमेरिका क्या चाहता है वो बात का इशू है। पहला मैं कर्ज कर लू, हिंदुस्तान एक ताकतवर मुल्क है, वो दुनिया में उसकी बहुत ज्यादा रीच है, वो दुनिया की बड़ी इकोनॉमी है, दुनिया किसी असूल के तहत नहीं चला करती, दुनिया अपने मुफादात के तहत चलती है। उसके साथ जो उसने आर्टिकल 370 वाला किया है या बाकी उसने कानून साजी करके जो जुल्म जबर कायम कर रखा है, वहां तो मुसलमान मुल्क एहतजाज करने को तैयार नहीं हुए, वो भी उसके साथ तावन कर रहे हैं। लेकिन क्या अब मुसलमान मुल्कों से तलक तोड़ के बैठ जाए? क्या हम दुनिया के साथ अलग होकर बैठ जाए? दुनिया में इस वक्त हिंदुस्तान का अपना एक गलबा है। हम एक भिखारियों की तरह रोज पैसे मांगने चले जाते, वो उनके साथ बराबरी के सतह पे बातें कर रहा होता है।
अभी बड़ी प्यारी बात मुझे आपने कही, पाकिस्तान का सबसे बड़ी बदकिस्मती और ज़ियाउल हक जो चोट मुल्क को लगा के गए हैं, हम आज तक प्राइस पे कर रहे हैं। मजहबी कार्ड प्ले किया जाता है, पीपल्स पार्टी मजहबी कार्ड नहीं प्ले करती मगर मुस्लिम लीग नून हमेशा मजहबी कार्ड प्ले करती है, और मुस्लिम लीग नून आज तक बाकियात में से है, ज़ियाउल हक की बाकियात में से है मुस्लिम लीग।
मैंने अर्ज किया कि पीपल्स पार्टी उसकी कीमत अदा करती है। हम आज भी ना मजहबी कार्ड इस्तेमाल करते हैं, हम माइनॉरिटीज के साथ खड़े होते हैं, खवातीन के साथ खड़े होते हैं, हम जेंडर इक्वेलिटी की बातें करते हैं, हम जो मार्जिनलाइज कम्युनिटीज है उनके साथ खड़े होते हैं, मजदूरों किसानों के साथ, तो उसकी कीमत भी अदा करते हैं।
सर मेरा एक सवाल आगे जो आपके साथ आ रहा है कि टाइम कम मुकाबला सम, हमारी सियासत जो है वो जो हमारे पॉलिटिकल पार्टीज हैं उनमें बादशाहत का रंग नजर आता है, और जब वो बादशाहत अपने इक्तदार के ऊपर आ जाती है तो वो बजाय इसके कि मुल्क को इंफ्रास्ट्रक्चर बेहतर करे, मुल्क को बेहतर करे, वो अपनी जाती दुश्मनी और अनाद की वजह से पिछली हुकूमतों को अताप का निशाना बनाते हैं। यानी बजाय, अभी आपने इंडिया की बात की, डोंट यू फील इंसल्टेड के हिंदुस्तान और पाकिस्तान एक वक्त में बने थे मगर हिंदुस्तान तरक्की करके कहां पहुंच गया, मगर के हम मेरे जो सियासतदान हैं या तो उन्होंने इस मुल्क का मांस नोचा गिदों की मानिंद, और जब फिर उनकी हुकूमत ना रही और आने वाली हुकूमत ने, पिछली हुकूमत में कभी कोई स्कैंडल बन गया, कभी कोई स्कैंडल बन गया, और दैट इज समथिंग विच इज टेकिंग कंट्री बैकवर्ड्स।
पहली तो बात यह है कि हिंदुस्तान जहां जिस खत्ते में बना था उनके यहां जो शहरी आजादियां थी, जहां पे एजुकेशन का सूरत हाल थी, वहां की जो जमात खड़ी की गई थी, उस जमात की जो साख थी, वो हिंदुस्तान के अंदर एक पॉलिटिकल स्ट्रगल के नतीजे, उसकी हिस्टोरिक बैकग्राउंड बड़ी स्ट्रांग है, उसकी इकोनॉमी बड़ी स्ट्रांग है, लेकिन मेरा सवाल यह है कि किसने पर्चे दर्ज कराए? जुल्फकार अली भुट्टो ने कितने लोगों के खिलाफ कराए? जुल्फकार अली भुट्टो के खिलाफ पर्चे दर्ज हुए? अय्यूब खान
के बाद में आए आप?
मैं चले ओके, जयउल्ला के बाद आ जाते हैं। जयउल्ला के बाद मोहतरमा बेनजीद भुट्टो आती है, उनके खिलाफ पर्चे किसने कराए? उस वक्त कैदारों ने, मियां नवाज शरीफ साहब ने। मियां नवाज शरीफ साहब के खिलाफ पर्चे किसने कराए? परवेज मुशर्रफ ने। परवेज मुशर्रफ ने आके बाकी सियासतदानों के रास्ते रोके। किसने आके जमातों को तोड़ा? क्या सियासी जमातों ने तोड़ा? नहीं, उस वक्त कैदारों ने तोड़ा। क्या हम हमारी अदालतें इससे बेगुनाह है? हमने अपनी सियासी जमातों को मुस्तकिल में नहीं होने दिया। और इस मुल्क के अंदर जो मजहबियत फैली, जो मुलायत फैली, जो इंतहा पसंदी हमारी रगों में दाखिल की गई, वो तो अमारत की बातें करते हैं, उनको जमहूरियत चाहिए नहीं, वो तो एक मलम्मा के तौर पे जमहूरियत का नाम।
हमारी सियासत बादशाहत है, क्या बात है कि
बात नहीं, आप बात कर रही है जमातों के अंदर
क्या बात है। इलेक्शन कहा जाता है कि अगर इलेक्शन नहीं करवाए जाएंगे तो 2 लाख जुर्माना है। आप कौम को बेवकूफ बना रहे हैं, हालांकि किसी भी पार्टी में इलेक्शन तो नहीं होते, इंट्रा पार्टी इलेक्शन नहीं होते।
एक बात ध्यान में रखिए, ये हमें ना एक शायद पता नहीं क्यों मैं इसका नाम नहीं दे सकता, इसको कोई नाम नहीं देता, लेकिन ये जो सवाल उठाया जाता है ना, इस सवाल का ताल्लुक हमारे समाज से है। ये कानून से हल होने वाले सवाल नहीं है। क्या आप कानूनी तौर पे किसी जमात के लीडर के बच्चे को उस जमात का सरबराह बनने से या उस जमात में पॉलिटिक्स करने से रोक सकते हैं? दुनिया भर में जो कानून चल रहे हैं वहां एवोल्यूशन हुई है। हमारे मुल्क के अंदर आज पीर का बेटा पीर होता है, डॉक्टर का बेटा डॉक्टर बनता है, फौजी का बेटा फौजी होता है, यह नस्ली निजाम चल रहा है।
सर, ब्रांड पहनने में आप मगरिब को फॉलो करते हैं और जब आप बादशाहत का जिक्र करते हैं तो आप पीरी फकीरी का।
मेरी अर्ज सुनिए, मेरी अर्ज सुनिए, नहीं पहले ठहरिए, सवाल का जवाब बड़ा जरूरी है, ये बड़ा खौफनाक सवाल लगता यूं है कि हमने अपनी विलफुल ख्वाहिश के तहत, मुझे ये बताइए, मैं निकलता हूं वोट मांगने लोगों से, मैं बगावत कर देता हूं पीपल्स पार्टी से, मुझे पीपल्स पार्टी की ये वरासती निजाम नहीं चाहिए, ये मुस्लिम लीग से निकलता है, और लोग हमें कबूल नहीं करते। लोग बिलावल भुट्टो को कबूल करते, लोग मियां नवाज शरीफ को कबूल करते,
कॉम्प्रोमाइज है, इट्स अ कॉम्प्रोमाइज बाय द पॉलिटिशियन।
नो कॉम्प्रोमाइज, नो 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 नो। मुझे ये सवाल आपसे पूछना है कि मैं कौन होता हूं लोगों को डिक्टेट करने वाला, मैं कैसे कैसे लीडर बन जाऊं इसी कानून के तहत? लोगों ने मानना है ना मुझे,
ठीक सर,
लोगों ने आपको मानना है ना। आज मुझे क्या पाबंदी है? मैं आज पीपल्स पार्टी छोड़ना चाहूंगा, अभी ऐलान करूं, थैंक यू वेरी मच, आई एम नो फॉर पीपल्स पार्टी, तो मैं आज छोड़ सकता हूं। मैं छोड़ के क्या करूंगा? बाकी लोग छोड़ के मुस्लिम लीग क्या करेंगे? क्या हमारे पीछे लोग लग जाएंगे? मैं जाके ऐलान करके निकलता हूं, मेरे पास कितने लोग आएंगे? बिलावल भुट्टो दरदारी साहब के खिलाफ सारे जान की साजिश है, इसके बावजूद वो निकलेंगे, लाखों लोग उनके पीछे हैं। तो जिसके पीछे खल्क है, जिसको लोग अपना लीडर मान रहे हैं, मैं तो उसके फ्लैंक्स में हूं।
ठीक सर, अल्टीमेटली दीज आर द वोटर्स,
वो तो अवाम की डायरेक्ट रसाई है।
सो इन अदर वर्ड्स, दीज आर दी अवाम। तालीम के मैदान में हम पीछे, मगर मुझे ये बताइएगा कि पाकिस्तान, मेरा दिस इज सेकंड लास्ट क्वेश्चन, कि पाकिस्तान की इस कस्म परसी में, ऑफ कोर्स आपने वोटर का तो कह दिया कि वोटर शख्सियात के पीछे है, हम शख्सियात को खुदा मानते हैं और शख्सियात को ही आसमान से नीचे गिरा दिया करते हैं।
तो हकायक आपके सामने रखे,
बिल्कुल सर, कमाल की बात आपने की, मगर पाकिस्तान की कस्म परसी का वजह सियासतदान को मुर्द इल्जाम ठहराऊं, ये जो पोलराइजेशन है, इसके लिए मैं जर्नलिस्ट को मुर्द इल्जाम ठहराऊं या मैं इसके लिए फौज को मुर्द इल्जाम ठहराऊं?
मेरा ख्याल है सबका हिस्सा है अपना अपना हिसाब, आपने अदलिया का जिक्र नहीं किया, सबका हिस्सा है, सबने अपने अपने जगह पे इस सूरत हाल को लाने में अपना हिस्सा
रोल अदा किया हुआ है। ना पॉलिटिशियन उनको अपॉइंट करते हैं और फौज उन पे प्रेशर देके फैसले लेती है, अदलिया तो घिसट रही है।
ये ऐसी नहीं है जी, अदलिया कोई पॉलिटिशियन नहीं बनाता, अब अदलिया खुद ही अपना, अब खुद अदलिया अपने आप को बनाती है, अब जजेस को अपॉइंट करते हैं, हम नहीं करते। सो ये क्लैरिटी करें, मसला ये है कि हाँ, पाकिस्तान ओवरऑल इतने सालों में जो बेहतरी होनी चाहिए थी वो नहीं हुई, उसकी कई आलमी वजूहात हैं, कई लोकल वजूहात हैं, और उन वजूहात की बुनियाद पे हमारे यहाँ सियासी अमल कमजोर हुआ है, سیاسی جماعتیں کمزور ہوئی ہیں، برادریاں، قبیلے، مسلک، مذہب کی سیاست ہمارے سروں پہ سوار ہو گئی ہے، دولت پالیٹکس کے اندر بہت پینیٹریٹ کر گئی ہے. اب اس سارے عمل کا مقابلہ کرنے کے لیے ہمیں عوام کو ہی آگے لے کے آنا ہے نا، عوام نے ہی فیصلے کر رہے ہیں نا. نہیں، میں کسی قانون کے تحت یہ قانون بن سکتا ہے کہ فلاں بندہ لیڈر نہیں بنے گا، فلاں جماعت اپنا لیڈر فلاں کو نہیں بنائے گی؟ اور
بڑے کمال سے پبلک میرا
جماعت ہے، ایک جماعت ہے، ایک جماعت ہے اور اس جماعت کی ایک کاؤنسل بنی ہوئی ہے، اس کے لیڈر کو لوگ اس کے فالوور ہیں. اب اس کی کاؤنسل جو ہے وہ اب کسی اور بندے کو اپنا لیڈر بنا لیتی ہے، تو کیا صرف اس لیڈر کو چن لینے سے کیا پیچھے عوام بھی ٹرانسفر ہو جائے گی؟ آپ جہاں بیٹھے ہوئے ہیں وہاں پہ افراد معنی نہیں رکھتے، وہاں انسٹیٹیوشن معنی رکھتے ہیں، وہاں جماعتیں معنی رکھتی ہیں، وہاں ہر الیکشن میں لیڈر نیا آتا ہے. یہاں وہ صورتحال ہے نہیں. ہم جس ریجن میں رہ رہے ہیں ہندوستان کے اندر، یہاں آپ نے بڑی مثال دی ہندوستان کے اندر، وہاں پہ بھی ہر جماعت کے اندر ایسا ہی ہے کہ ان کے وراثتی نظام چل رہا ہے، بنگلہ دیش میں چل رہا ہے. تو یہ آپ جس ریجن کے اندر رہ رہے ہیں اس کے سماج کے ڈیزائنز ہیں. یہ سماجی طور پہ ترقی ہوگی، ایجوکیشن کی ترقی ہوگی، اٹ ول ٹیک ٹائم، بٹ لیٹس ڈو دا فنکشنز. اس میں کوئی خرابی نہیں ہے. اور میں کہتا ہوں پیپلز پارٹی کا لیڈر، اس کا سربراہ بننا تو یہ تو موت کا رستہ ہے. یہ کوئی آسان رستہ ہے؟ یہ کوئی پھولوں کی سٹیج ہے؟ یہ تو آپ کو پتا ہے کہ آپ کو ہر وقت تھریٹس ہے، ہر وقت آپ انڈر فائر ہے، لوگوں سے بھی آپ کی عزت اٹھا لی جا رہی ہے، اور ادھر آپ کی جان کے لالے پڑے ہوئے ہیں. بھٹو صاحب قتل ہوتے ہیں، بھٹو صاحب کے بیٹے قتل ہوتے ہیں، بیٹی قتل ہوتی ہے، ان کے باقی خاندان پہ روز ان کو تھریٹس ملتے ہیں. یہ کوئی آسان کھیل ہے؟
بہت شکریہ سر. میرا جو لاسٹ کوشچن آتا ہے کہ ایک آدمی کو کینسر ہے اور اس کے کینسر زدہ حصے کو کاٹ دیا جاتا ہے، پاکستان جن پرابلمز میں سے گزرتا ہے، روز ہم آئی ایم ایف کے قدموں میں، 26 دفعہ ہم آئی ایم ایف سے مدد لے چکے ہیں، کیا بات ہے کہ وہ پولیٹیشنز کوئی ایک ایسا سیریس علاج کرے جیسے ایران کا ہوا، 6-5 جنرلوں کو بھی پچھلے دنوں انہوں نے 5 بندوں کو سرعام پھانسی دے دی. کوئی ایسا سسٹم آنے کا چانس ہے؟ اور کرکی کیا جائے، سب کی جائیدادوں کو کرکی کر دیا جائے، اور اس ملک میں رہنے والوں کو، یہ جو وڈیرا سسٹم آپ نے بڑے بڑے گھر بنا کے کر لیا ہے، کیا پاسبل ہے کہ تمام لوگوں کو ایک لیول پہ نہ بھی لے کے آیا جائے، مگر وہ لوگ جو ملک کے ساتھ زیادتی کر کے ملک سے نکل گئے، ان کی جائیدادوں کو کرکی کرنے کے بعد وہ سارا کا سارا پیسہ ملک کے ڈال دیا جائے؟ از اٹ ڈوئبل اور ناٹ؟
دیکھیے یہ بات کہنے میں بڑی خوبصورت ہے،
ملک سے پیسہ لے کے ڈالر لے کے باہر نکل جاتا ہے.
میں عرض کرتا ہوں یہ بات کہنے میں بڑی خوبصورت ہے، بڑی اٹریکٹو ہے، لیکن عملاً کیا ہے؟ کتنے لوگ ملک سے باہر پیسہ لے گئے ہیں؟ کوئی کہہ رہا ہے کہ فلاں لیڈر کا 700 ارب ڈالر باہر پڑا ہوا ہے، کوئی کہتا ہے فلاں لیڈر کا 300 ارب ڈالر باہر پڑا ہوا ہے. ان کے بکوں کو یہی نہیں پتا کہ 700 ارب ڈالر ہوتے کتنے ہیں. دنیا کا سب سے امیر آدمی جو ہے وہ 100-125 ارب کا مالک ہے، لیکن تاثر ہمارا یہی ہے، پاکستان سے اربوں ڈالر باہر چلے گئے ہیں، باہر پڑے ہوئے ہیں. آپ کے ملک کا کاروبار ہے، لوگ جائز طریقے سے پیسے لے کے گئے ہوئے ہیں، ہاں ناجائز بھی ہے، وہ ساری دنیا کے ترقی پذیر ممالک سے لوگ نکلے ہیں، کرپشن ہوئی ہے، آپ ان کو بالکل یہ تو نہیں کہہ سکتے. لیکن صرف یہ کہنا کہ جی وہ لوٹ کے لے گئے جو لوگ، اور یہ ہے کہ لوگوں کے گھروں پہ قبضے کرنا، یہ سارا کچھ کرنا، یہ لوگ کہاں سے آئیں گے؟ کہاں سے آنے ہیں یہ لوگ؟ اسی معاشرے سے. آپ تو اور میں نہیں کرنا ہے نا، ہمارے بھائیوں نے، ہمارے بچوں نے، اسی سماج نے، اسی مشینری سے ہم نے اس ملک کو درست کرنا ہے. امریکہ اور یورپ سے بندے لا کے نہیں، آسمان سے فرشتوں نے آ کے ٹھیک نہیں کرنا. اور یہ ایک روٹن سوسائٹی ہے، اس کے اندر وہ ساری خرابیاں صرف بڑوں میں نہیں ہیں، کلرک سے لے کے ٹاپ تک ہے. کلرک جتنی خرابی کر سکتا ہے اتنی کرے گا، سیکرٹری جتنی کر سکتا ہے اتنی کرے گا، سیاستدان جو ہے وہ بڑے لیول کا بیٹھا ہوا بڑے لیول کی خرابی کر سکتا ہے، چھوٹے لیول کا چھوٹے لیول کی خرابی کر سکتا ہے، پولیس کا سپاہی اپنے لیول پہ وہ غلطی کرے گا، آئی ٹی اپنے لیول پہ. تو یہ سارے معاشرے کے اندر خرابیاں ہیں، اس کو گریجولی ٹھیک کر رہا ہے. یہ انقلابی اقدامات جو آپ فرماتے ہیں نا، یہ ہمارے یہاں بھی لیڈر بڑے نعرے مارتے رہتے ہیں. ایسے پچھلے دنوں بھی ہماری ایک جماعت بڑی کا پاپولر ہوئی ہے، اور اس کا لیڈر ایسے ہی نعرے مارتا ہے، شراب دکھاتا ہے لوگوں کو، لیکن یہ پاسبل نہیں ہوتا. یہ ممکن نہیں ہوتا. آپ نے ایران کی مثال دی, ایران ایک بڑی مضبوط اکانومی تھی بادشاہ کے دور میں, ایران ترقی یافتہ ملک تھا اور وہاں بے پناہ تیل کے ذخائر ہیں اور تھے, وہ اسی نے سروائیو کیا ہے. پاکستان خدا نہ خواستہ وہ ایک مسلک کے ماننے والے لوگ ہیں اور ان کا کیا حال ہے؟ کیا آج دنیا میں کوئی ملک ایران بننا چاہتا ہے؟ ایران کے اندر وہاں کیا صورتحال ہے؟ کتنی بے روزگاری ہے, کتنی مہنگائی ہے, کتنا سیولین رائٹس ہیں, مطلب بہت سارے پکچر بڑی بلیک ہے وہاں بھی. سو ایران کوئی مثال نہیں ہے کہ ہم ایران بن جائے, نو. ہاں ہمیں گریجولی چیزوں کو ٹھیک کر کے اپنے ملک کو اگلے 10-15-20 سال کے اندر اس ملک نے سیدھے رستے پہ آنا ہے, اگر آنا ہے, اور وہ بھی لوگ ہوش کریں, ٹھیک لوگوں کا چناؤ کریں, پبلک احتساب کریں جس طرح یورپ اور امریکہ میں اور کینیڈا میں ہوتا ہے.
سر آپ کو بہت شکریہ فار یور ٹائم اینڈ جنرل لک فارورڈ ٹاکنگ ٹو یو. قمر الزمان قاہرہ صاحب سے ہم نے آپ کی بات چیت کرائی, اٹس اے ہاٹ ٹاپک, مگر ظاہر ہے ان کی رائے انہوں نے اپنے بڑے اچھے طریقے سے ایکسپلین کی. ابھی دیجیے اجازت, ایک اور ملاقات کی طرف لے کے بڑھوں گی, میرے ساتھ رہیے گا.
کیا آپ کے گھر اور آٹو انشورنس کی رینول ہو رہی ہے؟ کیا آپ درست انشورنس کوریج کے لیے اچھی قیمت کی تلاش میں ہیں؟ تو پھر آپ کو آل اسٹے ایجک ایجنسی کے راجہ مدثر کو 6472903773 پر کال کرنی چاہیے. آج ہی کال کریں اور آپ دو کاروں اور ایک گھر کی انشورنس کراتے وقت تقریباً $1,775 کی بچت کر سکتے ہیں. راجہ مدثر 6472903773 آل اسٹیٹ کے ساتھ آپ محفوظ ہاتھوں میں ہیں. ٹرمز اینڈ کنڈیشن اپلائی.
ریئل اسٹیٹ دی دنیا وچ تھوڑی کامیابی ایگزیکٹو ہومز ریئلٹی جتھے تسی 1.5 لاکھ to 2 لاکھ سال دا کما سکدے ہو. اس تو علاوہ فری بائر اینڈ سیلر لیڈز, وی آئی پی ایکسس ٹو پری کنسٹرکشن پروجیکٹس, ون آن ون سیلز اینڈ مارکیٹنگ مینٹرشپ, ٹیچ اینڈ ٹرین پروگرام, سٹیٹ آف آرٹ ماڈرن آفس with private room, in-house mortgage and lawyers team, in-house projects investment opportunity. Phir der ka di, aao te join karo Executive Homes Realty ya call karo 905-890-1300 ya visit karo ehrb.ca.
جی صاحب ناظرین, ویلکم بیک اگین. 4:51 اور 48 سیکنڈ ہماری گھڑی ہو چکے ہیں, ہم ذرا بیہائنڈ چل رہے ہیں. اور ابھی آپ نے قمر زمان قاہرہ صاحب کا انٹرویو سنا, فارمر منسٹر آف انفارمیشن اینڈ براڈ کاسٹنگ, اور تھوڑا سا انٹرویو ذرا لمبا ہو گیا تو ہم ذرا ٹائم سے ذرا ہٹ کے چل رہے ہیں. ان شاء اللہ تعالیٰ ول کیچ اپ اینڈ کیچ اپ بھی کریں گے, اچھی طریقے سے کریں گے, آپ کے پتے کی بات کریں گے. صاحب راجہ بادشاہ ہمارے ساتھ ہیں. راجہ بادشاہ کہتے ہیں کہ اگر آپ نے دو گاڑیاں اور ایک گھر آپ کے پاس ہے, اس کا آپ نے اگر ان سے انشورنس کرانا ہو تو آپ $1,775 کھڑے آپ جو ہے سیو کر سکتے ہیں. کیسے کرتے ہیں, کیوں کرتے ہیں, جناب راجہ بادشاہ صاحب بتائیں گے. آل اسٹیٹ کے ساتھ منسلک ہیں یہ راجہ بادشاہ, اور میرے ساتھ لائن پر موجود ہیں. بادشاہ صاحب السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سر کیسے ہیں آپ؟
جی وعلیکم السلام. وعلیکم السلام جناب, الحمد للہ, بہت شکر ہے اللہ کا.
مجھے آپ کا نام بڑا اچھا لگتا ہے صاحب,
بہت اچھے لگتے ہیں.
راجہ اور بادشاہ مطلب ساری چیزیں آپ نے لے لی, ہمارے لیے کچھ تو چھوڑا. مگر راجہ بادشاہ صاحب کام بھی آپ کے ماشاءاللہ سے, اگر لوگوں کی سیونگ کرا سکتے ہیں آپ تو کیا ہی بات ہے, لوگ آپ کو دعائیں دیں گے. اور آج کل کے زمانے میں $100 بھی کوئی بچا دے کسی کے لیے, میں سال کی بات نہیں کر رہا ہوں, مہینے کی اگر $100 بھی بچا دے کوئی تو کیا ہی بات ہے. آپ تو جو پلان دے رہے ہیں وہ اس میں آلموسٹ $150 اے منتھ سیونگ ہے. بتائیں گے کچھ آپ انشورنس کے بارے میں؟
جی انشورنس کے بارے میں زیادہ کچھ ہے نہیں, ایوری بڈی آلریڈی نوز. فور دس پیکج میں جو پہلے بھی کہتا ہوں کہ اگر دو گاڑیاں ہیں آپ کے پاس, ایک گھر ہے, کوٹیشن ضرور لیں. رینیول آپ کا ریلیز ہو چکا ہے یا آنے والا ہے, یا آپ آلریڈی اچھی پرائز کی تلاش میں ہیں تو کوٹیشن ضرور لیں, دیر از نو ابلیگیشن آن دا کوٹ. آپ سیونگ کرتے ہیں تو ویل اینڈ گڈ, سیونگ نہیں کرتے تو اٹس یور چوائس, یو ڈونٹ ہیو ٹو ٹیک اٹ. ڈسکس کریں, کوریجز ڈسکس کریں. پلس یہ جو ڈسکاؤنٹس میں بتا رہا ہوں 1775, یہ تو صرف ملٹی وہی کریں, کار پلس ہوم ڈسکاؤنٹس آ جاتے ہیں ایز اے بنڈل. پلس اس کے علاوہ جب کیس ٹو کیس جب میں کلائنٹ کے ساتھ بات کرتا ہوں تو مزید دیکھتا ہوں کہ کون کون سی چیزیں ایسی ہیں جو مزید سیونگ کر سکتی ہیں.
مثلاً
مثال کے طور پہ ونٹر ٹائرز کا ڈسکاؤنٹ ہوتا ہے, پلس لو مائلج ہوتا.
اچھا, وہ چیزیں اس پہ, وہ چیزیں اس پہ ایڈ نہیں ہیں ابھی.
وہ نہیں ہے, وہ ڈیپینڈ کرتا ہے ان کوالیفیکیشن. دیٹس وائی اس کے اینڈ پہ میں نے لکھا نا ٹرمز اینڈ کنڈیشنز اپلائیز. تو وہ یہ ہے کہ کیس پہ کیس, پرسن ٹو پرسن ڈسکس کرتا ہوں کہ ان کی نیڈ کیا ہے, وہ کیا کوالیفائی کرتے ہیں.
اور بھی کچھ چیزیں ہوتی ہیں جیسے کہ ایک ایکسیڈنٹ اور کسی کا تو اس پہ معافی ہو جاتی ہے, تو ایسی بھی کچھ چیزیں ہیں آپ کے پاس؟
جی, کلیم فار گیونس جو ہوتا ہے وہ اپون کوالیفیکیشن ہوتا ہے. فار سرٹن ایئرز آپ کا انشورنس کلیم فری ہونا چاہیے, پھر آپ کوالیفائی کرتے ہیں. بٹ یس, اب وہ پروڈکٹ بھی ہے. پلس جو مین, جو دو فیسینیٹنگ چیزیں ہیں جو مجھے اچھی لگتی ہیں بہت زیادہ, ایک ہے مائنر کنوکشن سر چارج, کہ آپ کا فرسٹ مائنر ٹکٹ ویو, مطلب فور گیون ہو جاتا ہے. وہ تو
مائنر کا کیا مطلب, آپ کا پارکنگ ٹکٹ ہے؟
نہیں, پارکنگ ٹکٹ کنسیڈر ہی نہیں ہوتا ہے.
اچھا,
اسپیڈنگ ٹکٹ, لیٹ سے 50 کلومیٹر فائن لمٹ ہے, آپ 60 پر جا رہے ہیں.
اچھا, ود ان دوز
رینج, رائٹ, 50, 10, 12, 15, سمتھنگ لائک دیٹ. دوسرا ڈسپیئرنگ ڈیڈکٹیبل ہے, ایوری ایئر یو آر کلیم فری, دا نیکسٹ ایئر یور ڈیڈکٹیبل ریڈیوس $100 ایٹ نو کاسٹ ٹو یو. سو دوز ٹو فیچرز آر ریئلی گڈ. آئی مین, اٹ کمز ود دا پروڈکٹ, اٹس ناٹ سمتھنگ دیٹ یو نیڈ ٹو کوالیفائی فار اٹ, ایز لانگ ایز یو ڈونٹ ہیو اینی ایگزسٹنگ ٹکٹ, رائٹ؟
تو اگر فار انسٹنس آپ کا کوئی کلیم نہیں ہے ایک سال یا دو سال یا تین سال یا چار سال, تو آپ کی کیا وہ ریڈیوس ہوتا رہتا ہے پھر؟
جی, ہر سال $100 نیچے چلا جاتا ہے نا, پھر ایونچولی اٹ بیکم زیرو.
واو, دیٹ از ایکسیلنٹ, بیکاز دیر آر لاٹ آف پیپل دیٹ آئی نو, الحمد للہ, جن کا کوئی ایکسیڈنٹ نہیں ہے, اگر آپ سے انہوں نے انشورنس کرائی ہو تو پھر وہ ان کا تو کافی سیونگز ہوتی ہیں پھر یہ تو.
جی جی, بالکل, کافی سیونگ ہوتی ہیں. کافی سارے لوگ ایسے ہوتے ہیں جنہیں, میں نے پہلے بھی ایک دفعہ کہا تھا کہ گاڑی لیتے ہیں تو انہیں یہ ہوتا ہے بھائی انشورنس مل جائے, بجٹ کو فوکس نہیں ہوتا, پھر مڈ وے جا کے کہیں آفٹر یو نو, جب لائف میں دو تین اور پرائیورٹیز بڑھتی ہیں, پھر وہ بجٹس کو دیکھتے ہیں کہ کہاں ہم زیادہ پے کر رہے ہیں. تو اس میں میں جب بات کرتا ہوں کلائنٹس کے ساتھ, تو ان کو بتاتا ہوں, ان سے پوچھتا ہوں, ڈسکس کرتا ہوں لائک اے فیملی ممبر, کہ آپ بتائیں آپ کی کیا نیڈ ہے, پھر ان کو سجیشن بھی دیتا ہوں, پھر کوشش یہی کرتا ہوں کہ جو انہیں ریکوائرڈ ہے بیسٹ سے بیسٹ پرائز میں ان کو دیا جائے.
ڈیڈکٹیبل, اگر جب زیادہ ڈیڈکٹیبل سے آپ کیلکولیٹ کرتے ہیں تو منتھلی پیمنٹ کم ہوتی ہے, از اٹ ٹرو؟
جی, منتھلی پیمنٹ کم ہوتی ہے, بٹ سم ٹائم اٹ ہیز نو سگنیفیکینٹ ڈفرنس. سو مطلب تھوڑا سا ہی مائنر, بالکل $2, $4, $6 کا ڈفرنس ہوتا ہے, تو وہ کبھی بھی ریکمینڈ نہیں ہوتا. بٹ سم ٹائم ڈپینڈنگ آن دا کار میک اینڈ ماڈل, آپ کا ڈیڈکٹیبل کی وجہ سے کافی اثر پڑتا ہے.
اچھا, تو یہ اب جو آج کل گاڑیوں کی چوریاں ہو رہی ہیں, اس کے لیے بھی آپ کے پاس کچھ ہے, کوئی ایڈڈ فیچر ہے اس کا؟
ایڈڈ فیچر انشورنس ہوتی ہے اس لیے سر, اگر کوئی لاس ہو جائے تو کمپریہنسو پارٹ آف دا انشورنس کور کرتا ہے, تھیفٹ کو, ونڈلزم کو, فائر کو, تو اس میں تو آٹومیٹکلی آ جاتا ہے. بٹ فور دی ٹریکر انسٹالیشن پرائیویٹ کمپنیز انٹروڈیوس کروائی جا رہی ہیں, وہ فیچرز مطلب ود ان انشورنس کمپنی تو نہیں ہے, بٹ ریکمینڈیشنز کی جا سکتی ہیں ایونچولی, کہ آپ کہاں جا کے کہاں سے ٹریکر وغیرہ انسٹال کرائیں, اس کو بیٹر کیا جا سکتا ہے سر, لیکن ایسی ایز سچ اسپیسیفک دس نیم کوریج نہیں ہے ابھی. ہاں, مطلب کار آلریڈی کور ہوتی ہے تھیفٹ کے لیے.
راجا بادشاہ صاحب سے بات کر رہے ہیں, آل اسٹیٹ کے ساتھ منسلک ہیں. 6472903773 ان کا فون نمبر ہے, 6472903773. گھر کی انشورنس, آپ کی گاڑیوں کی انشورنس کرانی ہو تو آپ ایک ہی نام یاد رکھیں, راجا بادشاہ صاحب, آل اسٹیٹ کے ساتھ, 6472903773. آخر میں کچھ ایڈ کرنا چاہیں گے سر آپ؟
نہیں سر, بہت کچھ بول دیا, بہت شکریہ. کسی ٹائم بھی کال کریں, کار, ہوم, ٹیننٹ, آپ کی کانڈومینیم ہے, کال کریں. اگر میں کال نہیں پک کرتا ہوں تو وائس میسج چھوڑ دیں, آئی ول کال بیک. This is my personal number, 6472903773.
6472903773 Raja Basha sahab ka phone number hai. Bahut bahut
shukriya sir aapka. Shukriya jinaab, bahut shukriya jazakallah.
Allah Hafiz. Raja Basha sahab se humne baat cheet karai, kuch sponsors ke paighamat lete hain, iske baad phir ek maazrat ke saath, kyunki mere saath mere bade محترم جناب کرامت اللہ غوری صاحب, آج ان کو بھی میں نے لیٹ کروا دیا, تو اس کے فوری بعد ہم جناب کرامت اللہ غوری صاحب سے آپ کی بات چیت کروائیں گے. اسٹے ٹیون, سم اسپانسرز, ول بی رائٹ بیک.
یو آر لسننگ ٹو WTOR 770 AM Youngstown Toronto.
ਕੀ ਤੁਸੀਂ ਆਪਣੇ ਸ਼ਹਿਰ ਨੂੰ ਇੱਕ ਸਟਾਈਲਿਸ਼ ਨਵੀਂ SUV ਦੇ ਵਿੱਚ ਐਕਸਪਲੋਰ ਕਰਨਾ ਚਾਹੁੰਦੇ ਹੋ ਤੇ ਅੱਜ ਹੀ ਆਪਣਾ ਸਫ਼ਰ 2023 ਦੀ ਫੋਰਡ ਐਸਕੇਪ ਜੋ ਕਿ ਗੈਸ ਹਾਈਬ੍ਰਿਡ ਔਰ ਪਲੱਗ ਇਨ ਹਾਈਬ੍ਰਿਡ ਦੇ ਵਿੱਚ ਅਵੇਲੇਬਲ ਹੈ 13 ਤੋਂ ਵੱਡੀ ਟੱਚ ਸਕਰੀਨ ਦੇ ਨਾਲ ਸ਼ੁਰੂ ਕਰੋ, ਆਪਣੇ ਸ਼ਹਿਰ ਦੇ ਨਾਲ ਜੁੜੇ ਰਹੋ ਔਰ ਇਤਮਾਦ ਦੇ ਨਾਲ ਡਰਾਈਵ ਕਰੋ. ਤੁਹਾਨੂੰ 1.99% ਦਾ APR ਪਰਚੇਸ ਫਾਈਨੈਂਸਿੰਗ 60 ਮਹੀਨਿਆਂ ਤੱਕ ਸਿਲੈਕਟ 2023 ਐਸਕੇਪ ਮਾਡਲ ਤੇ ਵੀ ਮਿਲ ਸਕਦਾ.